بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الأنبياء والمرسلين، سيدنا ونبينا ومولانا محمد وعلى آله وصحبه أجمعين، أما بعد. باب المبادرة إلى الخيرات. یہ اب عنوان آگے شروع ہو رہا ہے، المبادرہ الی الخیرات، اچھے کام اور نیکیوں والے کام، اللہ تعالیٰ کو جو کام پسند ہیں ان کی جانب انسان جلدی سے آگے بڑھے. پیچھے ہم نے ابواب پڑھے تھے، مختلف خیر کی باتیں پڑھی، اب گویا یہ بتایا جا رہا ہے کہ اللہ تعالیٰ کے مخلوقات میں غور و فکر کرنا، استقامت وغیرہ، جو بھی اچھی چیزیں ہم نے پڑھی ہیں اور آگے بھی جو ہم اچھی باتیں پڑھیں گے احادیث وغیرہ سے جن کی فضیلت معلوم ہوتی ہے، تو اس سلسلے میں یہ سکھایا جا رہا ہے کہ دیکھو، جب نیک کام کرنے کا تقاضا اور جذبہ دل میں پیدا ہو تو انسان اس میں دیر نہ لگائے. یہ ہے مبادرہ الی الخیرات. کیوں ایسا یہ کہا جا رہا ہے اور کیوں یہ سکھایا جا رہا ہے؟ قرآن و حدیث میں تو اس کا تذکرہ آگے آئے گا، اور وہ اس کے ساتھ ساتھ ہمیں کچھ نہ کچھ اس کی باتیں بھی، یعنی اس کی حکمتیں اور مصلحتیں بھی معلوم ہو جائیں گی. لیکن وہی بنیادی چیزیں ذہن میں رہنی چاہیے کہ جب نیک کام کرنے کا دل میں تقاضا پیدا ہو تو انسان اس میں تاخیر نہ کرے، اس لیے کہ ایک تو یہ کہ انسان کی قلبی حالت ایسی ہے کہ قلب کو کہتے ہیں قلبہ، کے معنی ہوتے ہیں پلٹنے کے. دل میں ایک نیک کام کرنے کا جذبہ پیدا ہوا، ہم نے مثلا کوئی قرآن کی آیت سنی، کوئی حدیث سنی، کسی نے کوئی ہمیں کوئی ایسی بات کہہ دی کہ دل میں یہ تقاضا ہوا کہ نہیں، ہمیں اب یہ نا نیک کام کر لینا چاہیے اور اس کی بڑی فضیلت ہے، ہم جانتے ہیں کہ اس میں بڑا فائدہ ہے، اور یہ سوچ لیا کہ نہیں یہ کام کرنا ہے. ایک دن گزر گیا، دو دن گزر گئے، اب وہ جذبہ ذرا ٹھنڈا پڑ جاتا ہے. ایسے کہ قلب ایسی چیز ہے کہ یتقلب. اسی وجہ سے حدیث میں آتا ہے کہ دیکھو، آپ صلی اللہ علیہ وسلم دعا پڑھا کرتے تھے لوگوں کو سکھانے کے لیے، امت کو سکھانے کے لیے، کہ یا مصرف القلوب، اے اللہ دل کی حالت تو پلٹتی رہتی ہے، یا مقلب القلوب، اے اللہ دل کی حالت پلٹتی رہتی ہے، ایک حالت سے دوسری حالت میں وہ بدلتا رہتا ہے، میرے دل کو تو دین پر ثابت فرما دے اور ثابت قدمی عطا فرما دے. تو اس وجہ سے جب نیک کام کرنے کا تقاضا دل میں پیدا ہوا تو انسان اس تقاضے پر جلدی عمل کر لے. دیر کرنے میں یہ عام طور پر یہ اندیشہ رہتا ہے کہ بعد میں پھر وہ جذبہ، وہ داعیہ ٹھنڈا پڑ جاتا ہے، وہ جیسے پہلے جو تقاضا تھا وہ نہیں آیا، اور انسان سوچتا ہے اچھا چلو ٹھیک ہے، پھر کر لیں گے، اور رہ جاتا ہے وہ کام. تو یہ دل کی حالت چونکہ پلٹتی رہتی ہے، اس وجہ سے جب دل میں اچھائی کا جذبہ پیدا ہوا ہے تو ایک بہت فائدے کی چیز ہے، اس لیے کہ یہ تو ہمیں معلوم ہی ہے کہ اگر نیک کام کر لیا، مثلا صدقہ دینے کا تقاضا پیدا ہوا، کوئی عمل شروع کرنے کا تقاضا ہوا، تو کر لے، اس لیے کہ آخرت کا فائدہ تو ہے ہی، اور اصل وہی ہمارے لیے مطلوب ہے اور مقصود ہے. تو اس میں تاخیر کرنے میں اگر انسان رک جاتا ہے تو ہو سکتا ہے بالکل محروم ہو جائے. دل کی حالت پلٹتی رہتی ہے، ایک بات تو یہ ہو گئی. دوسری بات یہ ہے کہ شیطان انسان کو جو نیک کاموں سے روکتا ہے تو اس کے الگ الگ طریقے ہوتے ہیں. شیطان انسان کو جب نیکیوں سے روکتا ہے تو الگ الگ طریقے ہوتے ہیں. کتنے ہیں جو نیکیاں کر کے ترقی کرتے کرتے کہاں سے کہاں پہنچ جاتے ہیں، اور کتنے ہیں جو بس سوچتے ہی رہ جاتے ہیں کہ اچھا ٹھیک ہے اب یہ کرنا ہے، اچھا ٹھیک ہے چلو ٹھیک ہے، ہاں بس مجھے یہ کرنا ہے، بس ذرا ان دنوں ذرا مصروفیت زیادہ ہو گئی، ان دنوں ذرا حالات الگ ہیں، بس میں اس سے ذرا فارغ ہو جاؤں پھر میں شروع کر دوں، اچھا فلانی چیز سے فارغ ہو جاؤں پھر شروع کر دوں. کتنے ہیں جو اسی سوچ میں لگے رہتے ہیں، اچھا بس ٹھیک ہے یہ ایک مہینہ ہے، اچھا بس ٹھیک ہے ایک سال ہے، بعضوں کا سال، بعضوں کا مہینہ، بعضوں کے دن، جو بھی ہے. شیطان یہ نہیں کہتا نہ کرو، بلکہ شیطان یہ کہتا ہے کہ کرنا ہے، ضرور کرنا ہے، اس لیے کہ نہ کرو تو انسان نہیں مانتا، کرنا ہے، ہاں ٹھیک ہے، لیکن چلو ٹھیک ہے کل کر لیں گے، کل تو آئی نہیں، اچھا چلو ٹھیک ہے جمعہ کا دن آئے گا، جمعہ کے دن شروع کر دیں گے، چلو اگلا جمعہ بھی تو آئے گا نا، کوئی بات نہیں اگلے جمعہ سے شروع کر دیں گے، اچھا پھر آگے اب ویسے بھی اب رجب اور شعبان کا مہینہ آنے والا ہے، چلو پھر شعبان سے شروع کریں گے، 15 شعبان تو آنے ہی والی ہے، چلو 15 شعبان تو خاص دن ہے ہی، پھر تو تیاری کرنی ہی کرنی ہے ہمیں، چلو 15 شعبان سے شروع کر دیں گے، اس وقت بھی نہیں ہوا، اچھا چلو ٹھیک ہے اب تو کچھ نہیں، رمضان تو ہے ہی، رمضان میں اگر توفیق ہوئی تو کر دیا، وہ بھی نہیں ہوئی تو پھر اس سے بھی محروم ہو گیا، اور رمضان میں شروع بھی کیا تو وہ شیطان کو بھی پتہ ہے کہ یہ رمضان جب میں کوئی کام شروع کرتا ہے یہ شخص تو رمضان میں ختم بھی کر دیتا ہے، یعنی عید کے دن اس کے اعمال رمضان پہ چھٹی ہو جاتی ہے، پہلے سے شروع کرتا تو یہ خیال ہوتا ہے کہ نہیں اب اس کو جاری رکھنا ہے، رمضان شروع کیا ہے تو پہلے سے یہ ارادہ یہ ہے کہ بس وہ رمضانی کام ہے ہمارا، رمضان ختم تو ہمارا کام ختم، یہ شیطانی ایک دھوکہ ہے جس میں عام طور پر ہم لوگ مبتلا ہو جاتے ہیں، اور ہم سمجھ نہیں سکتے کہ یہ شیطانی دھوکہ ہے، ہم سمجھتے ہیں کہ نیکی کا جذبہ ہمارے دل میں پیدا ہو رہا ہے تو اچھی بات ہے، عمل نہیں کیا تو پھر شیطان ہمیں دھوکہ دے کر روکتا رہتا ہے، تو یہ ہے جس سے تنبیہ کی جا رہی ہے کہ دیکھو جب نیک کام کرنے کا دل میں تقاضا پیدا ہو شیطان مؤخر کرائے گا، تاکہ مؤخر اس لیے کرائے گا تاکہ انسان نہ کرے، اس لیے نہیں کہ بعد میں کر لیں گے چلو اچھا موقع آئے گا، اچھے عنوان سے ہی روکے گا، وہ اچھے عنوان سے روکے گا، بہت سے لوگ بیچارے زکوٰۃ دینے میں تاخیر کر دیتے ہیں کہ نہیں نہیں رمضان میں 1 کے 70 ملیں گے، جب شریعت کی جانب سے تقاضا ہے کہ ابھی دینا بہتر ہے تو پھر ابھی دینا بہتر ہے، پھر نمبر نہیں گننے کہ ابھی 1 اور بعد میں 70، نہیں نہیں ابھی دے دے انسان، دینے تھے تو پچھلے سال جلد وقت سے پہلے انسان دے دیتا وہ الگ بات ہے، لیکن وقت جب ہو چکا اور دیر ہو رہی ہے اور اس کو صرف اس لیے مؤخر کریں کہ 1 کے 70 ملیں، یہ مناسب طریقہ نہیں ہے، بہرحال ایک وجہ تو یہ ہو گئی کہ دل کی حالت پلٹتی رہتی ہے، دوسری بات یہ ہے کہ شیطان انسان کو دھوکے میں رکھتا ہے، اور شیطان کام سے روکنے کے لیے وہ مؤخر کراتا رہتا ہے کراتا رہتا ہے، کتنے ہیں بیچارے جن کی زندگیاں گزر جاتی ہیں اور بال سفید ہو گئے کہ اچھا ٹھیک ہے اب حج کرنا ہے اب حج کرنا ہے اب حج کرنا ہے، اچھا بس ٹھیک ہے اب یہ فلانی چیز ہے فلانا کام ہے فلانی چیز ہے، اور زندگی گزرتی رہتی ہے، کتنے اسی حسرت میں دنیا سے جا بھی چکے ہیں کہ انہوں نے کبھی زندگی بھر حج نہیں کیا، یہ صرف ایک مثال میں دے رہا ہوں حج کی، اس کے علاوہ بھی کام ہوتے ہیں ہمارے چلتے ہی رہتے ہیں، تو یہ بھی ایک وجہ ہے، تاخیر نہیں کرنی چاہیے، اور تیسری بات یہ ہے کہ انسان کو کیا پتہ تاخیر کر بھی دی اور اچھا چلو ٹھیک ہے آئندہ مہینے یا آئندہ سال یا رمضان اس وقت سے شروع کریں گے، تو کیا پتہ اس وقت تک زندگی باقی رہے یا نہ رہے، کتنی تیزی سے ہم اموات کی خبریں سنتے رہتے ہیں، کیا پتہ کہ ان میں ہمارا بھی کوئی نام لکھا ہوا ہو، زندگی کا کوئی بھروسہ نہیں ہے، اس کے علاوہ اگر زندگی رہی بھی تو پھر یہ نہیں پتہ کہ اس وقت ہمارے پاس جتنی ابھی فرصت ہے اتنی ہوگی یا اس سے کم فرصت ہوگی، یہ تو ہمارا خیال ہوتا ہے، اور کتنے تجربے ہمارے اس طرح کے ہوئے ہوں گے، شاید ہر ایک اپنے بارے میں سوچ سکتا ہے کہ نہیں دیکھو اس ہفتے ذرا مصروفیت زیادہ ہے آئندہ ہفتے ذرا وقت مل جائے گا، اور آئندہ ہفتہ آتا ہے تو مصروفیت اور بڑھ جاتی ہے، تو کیا معلوم کہ اس وقت فرصت نکالنا اور وقت فارغ کرنا اور زیادہ مشکل ہو جائے، تو بس وہ تو عمل گیا ہمارا جو ہم نے سوچا تھا، تو فرصت ابھی ہے کسی طریقے سے وقت نکال کر انسان کام کر لے، تاخیر نہ کرے، اور انسان کے دل میں جذبہ پیدا ہوتا ہے وہ ایک جوش ہوتا ہے، وہ جذبہ ٹھنڈا پڑ گیا تو اس کے بعد وہ جوش ختم، اس کے بعد پھر انسان کو اپنے آپ کو ہمت دلانا اس کام کرنے کے لیے بھی، اپنے آپ کو تیار کرنا آمادہ کرنا وہ بھی مشکل ہو جاتا ہے، اور بہت سی مرتبہ وہ اسباب ہی نہیں پائے جاتے، پہلے اللہ تعالیٰ نے اسباب دیے تھے، سہولتیں تھیں، اور سوچا کہ اچھا چلو ٹھیک ہے بس اب شروع کرتے ہیں اب شروع کرتے ہیں، اور اس کے بعد پھر وہ اسباب ہی ختم ہو گئے، انسان تو انتظار میں تھا کہ اچھا نہیں مزید ہمیں فرصت ملے گی، وہ وقت تو کیا بلکہ وقت کے علاوہ صحت نہیں رہی، کبھی ہوتا ہے صحت نہیں رہی، اسباب ختم ہو گئے، اور جو بھی اس کے لیے اسباب کی ضرورت تھی، جس طرح کا عمل تھا اس طرح کی اب وہ صحت اور قوت نہیں رہی، وہ وقت نہیں رہا اور وہ ماحول نہیں رہا. بہت سے اسباب ہوتے ہیں جس کی بنا پر انسان نیک عمل کرتا ہے. تو بہرحال یہ سب چیزیں ہیں جن کا خیال رکھنے کی ضرورت ہے. پھر یہ بھی ذہن میں رہے کہ جب اللہ تعالیٰ کی طرف سے نیک کام کرنے کا تقاضا جب دل میں پیدا ہوتا ہے تو یہ اللہ تعالیٰ کی طرف سے ایک انعام ہے، ایک انعام ہے. اور انسان اس اللہ کے انعام کی قدر کرتا ہے تو اس انعام میں اضافہ ہوتا ہے. اگر اس انعام کی قدر نہیں کی تو پھر انعام کی ناقدری کا وبال تو ہم جانتے ہیں کہ پھر وہ انعام چھین لیا جاتا ہے. ہمارے گھر پہ کوئی مہمان آتا ہے، ہم نے اس کی طرف کوئی دھیان نہیں دیا، کوئی توجہ نہیں کی. وہ آیا تو ٹھیک ہے، وہ آیا اس کو ایک طرف، نہ اس کی طرف کوئی توجہ نہ دھیان. دوسری مرتبہ وہ بیچارہ آئے گا ہی نہیں، سوچے گا کیا نہیں، جب اس نے پہلی مرتبہ میں گیا تھا تو اس نے میری طرف دھیان ہی نہیں دیا، اس کو میری کوئی پرواہ نہیں تھی، تو میں دوبارہ اس کے گھر کیوں جاؤں؟ ایک عام سی بات ہے. تو اسی طرح جب ہمیں اللہ تعالیٰ کی طرف سے کوئی دل میں کوئی داعیہ پیدا ہوتا ہے، یہ اللہ تعالیٰ کی طرف سے آیا ہوا ایک مہمان ہے. دل میں ایک تقاضا پیدا ہوا نیک کام کرنے کا، اللہ کی طرف سے آیا ہوا مہمان ہے. ہم نے کچھ دھیان دیا تو ٹھیک ہے، نہیں دیا تو مہمان دوبارہ نہیں آئے گا. پھر توبہ استغفار اور اللہ تعالیٰ کے سامنے گڑ گڑانا ہوگا، دعا مانگنی ہوگی، پھر شاید وہ آ جائے، ورنہ وہ ویسے نہیں آتا. اس کے قریب قریب ہم اگر دیکھیں قرآن کریم میں جیسے تذکرہ ملتا ہے، انسان جب کوئی گناہ کا کام بھی کرتا ہے تو اللہ تعالیٰ کی طرف سے دل میں انسان کے اندر ایک صفت رکھی ہوئی ہے، دل کی یہ کیفیت ہے کہ دل انسان کو ملامت کرتا ہے کہ دیکھو تمہیں یہ نہیں کرنا چاہیے تھا، یہ گناہ کیا، یہ غلط کام کیا، نہیں کرنا چاہیے تھا. یہ کیا ہے؟ یہ ایک انعام ہے. غلط کام کرنا نہیں، لیکن غلط کام پر غلطی کا دل میں احساس ہونا، یہ خیال کرنا اور یہ احساس ہونا کہ میں نے غلط کام کیا، نہیں کرنا چاہیے تھا، یہ انعام ہے. اور اس ملامت، یہ نفس میں جو ملامت ہوتی ہے، نفس جو انسان کو برا کہتا ہے کہ تم نے غلط کیا، نہیں کرنا چاہیے تھا، یہ ایسا انعام ہے کہ اس پر اللہ تعالیٰ نے بھی قرآن کریم میں تذکرہ فرمایا، وَلَا أُقْسِمُ بِالنَّفْسِ اللَّوَّامَةِ، یہ نفس جو ملامت کرتا ہے کہ تم نے غلط کیا، نہیں کرنا چاہیے تھا، یہ ملامت کرنے والا نفس اتنا قیمتی ہے کہ اللہ تعالیٰ اس کی قسم کھا رہے ہیں کہ میں قسم کھاتا ہوں اس نفس کی جو ملامت کرنے والا ہے. نعمت ہے، لیکن یہ بات پہلے کئی مرتبہ آ چکی، قرآن میں بھی تفسیر میں آخری مرتبہ آئی تھی کہ انسان جب کوئی گناہ کرتا ہے، گناہ کر کے اس پر ملامت ہوئی، توبہ استغفار کر لیا تو ٹھیک ہے، وہ صاف ہو جاتا ہے. لیکن اگر پہلی مرتبہ گناہ کیا اور اس کی کوئی توجہ نہیں دی اس جانب، توبہ وغیرہ کبھی اہتمام نہیں کیا، اب نفس ملامت کرے گا پہلی مرتبہ، دوسری مرتبہ اس سے کم درجہ، اس کے بعد کم ہوتے ہوتے اس گناہ کی برائی ہی دل سے نکل جائے گی، ختم ہو گیا. اب آئندہ نفس یہ کہے گا نہیں تو اچھی چیز ہے، اس میں کوئی برائی نہیں رکھی، یہ سزا ہے، یہ گویا اب سزا اس کو دی گئی ہے. بہرحال اسی طرح جب اللہ کی طرف سے نیک کام کرنے کا جذبہ اور تقاضا دل میں پیدا ہو تو اس کو انسان پورا کرنے میں جلدی کرے، ورنہ وہ ایک نعمت ہے اللہ کی طرف سے یہ تقاضا پیدا ہونا، وہ بھی پھر ختم ہو جاتا ہے. پھر انسان سوچتا ہے پتہ نہیں دل ہی نہیں چاہتا اور تقاضا ہی نہیں ہوتا، اور بس بار بار سوچا لیکن ہوتا ہی نہیں، وہ ناقدری تھی. اب انسان نئے سرے سے اللہ کے سامنے دعا مانگے، توبہ استغفار کرے، اور پھر اللہ تعالیٰ دوبارہ اگر موقع دے دیتے ہیں تو پھر وہ جذبہ پیدا ہو سکتا ہے دل میں. اور یہ چیزیں ہوتی رہتی ہیں، مختلف اعمال میں انسان اس چیز کا اہتمام کرے. کبھی ایسا ہوتا ہے کہ کام شروع کرنے سے پہلے رکاوٹ آ جاتی ہے، شروع ہی نہیں کیا. کبھی ایسا ہوتا ہے کہ شروع کر لیا ہے، ہم میں سے بہت سے انشاءاللہ ایسے ہیں جن کے کچھ اعمال ہیں، ترتیب ہے، نظام ہے کہ اس وقت یہ عمل کرنا ہے، یہ کرنا ہے، یہ کرنا ہے. کچھ تو اعمال کی ترتیب ہوتی ہے، یہ صورتیں پڑھنی ہیں، اتنی تلاوت کرنی ہے، اتنی تسبیحات ہیں، اتنی درود شریف ہے، اور یہ مثلا یہ جو حدیث اور تفسیر کے یعنی سبق میں شامل ہونے، یہ بھی ہم عبادت ہی کے لیے کر رہے ہیں، الحمدللہ، اللہ تعالیٰ ہی کی رضا مقصود ہے. اب اس میں کیا ہوتا ہے، शैतान रुकावट डालता है। अच्छा चलो ठीक है, हर हफ्ते तो शामिल होते ही हैं, आज ना हो तो कोई हर्ज की बात नहीं है। चलो शामिल तो होना ही है, कोई बात नहीं, अब 10 मिनट ज़रा देर से शामिल हो जाएंगे। ये रुकावटें तरह तरह की। अच्छा चलो ठीक है, अब तकरीबन तो सुन लिया, आखिर के थोड़ा बाकी है। अच्छा चलो ठीक है, ज़रा जल्दी छोड़ देते हैं आज। अच्छा चलो ठीक है, फिर किसी वक्त बाद में सुन लेंगे। ये मुख्तलिफ़ चीज़ें जहन में आती रहती हैं, मुख्तलिफ़ बातें ख्यालात आते रहते हैं। इंसान जो भी है, तो मैं सिर्फ मिसाल दे रहा था, इंसान जब तय कर लिया कि ये काम मुझे करना है और अल्लाह ताला से दुआ करके एक काम शुरू करे, नेक काम, उसके बाद फिर रुकावटें आएँ, ख्यालात आएंगे, लेकिन इंसान सोचे नहीं, ये तो करना ही करना है, इसको तो नहीं छोड़ना है, दूसरी चीज़ें हो जाती हैं हो जाएं, लेकिन मुझे ये काम नहीं छोड़ना, इल्ला है कि कोई मजबूरी पेश आ जाए, तो अलग बात है, कोई ख़ास मजबूरी ही हो, वरना थोड़ी बहुत रुकावटें तो आती रहती हैं। दिल न चाहने तो एक आम सी चीज़ है, कुछ और कहीं कोई नई चीज़ जहन में आ गई कि आज ये चीज़ है वो चीज़ है, ये चीज़ें तो चलती रहती हैं। इंसान अपने कामों को, जो तर्तीब है, निज़ाम है, उस पर जमा रहे और उसमें फिर इंसान पीछे न हटे। चंद मरतबा इंसान, ये चंद मरतबा का तजुर्बा है, इंसान जम गया तो बस उसके बाद इंशाल्लाह रास्ते खुले हैं, फिर ये तरक्की के रास्ते पर आगे बढ़ सकता है। वरना हम जैसे लोग कभी इस्तिकामत पे आते ही नहीं, इस वजह से कि हम किसी चीज़ में पुख्ता है ही नहीं। एक काम एक मरतबा किया तो दूसरी मरतबा छोड़ दिया, फिर 3 मरतबा किया तो एक मरतबा, फिर 2 मरतबा छोड़ दिया। कभी भी इस्तिकामत, हम लड़ते ही रहते हैं ज़िंदगी भर और इस्तिकामत हासिल नहीं होती। हमारे मशायख के जब अहवाल देखते हैं, हालात पढ़ते हैं, तो उससे अंदाज़ा होता है कि ऐसा नहीं है कि उनके लिए बहुत आसान था नेक अमल कर लेना और बस ठीक है, उनको दिल चाह रहा है और उनको उसमें मज़ा आ रहा है। वो भी उन्हीं मेहनतों से गुज़रे, मुजाहदात से गुज़रे, लेकिन उन्होंने नफ्स का मुकाबला किया, नफ्स का मुकाबला किया। और कुरान करीम में भी इसको कई जगह बयान किया गया है। ये नफ्स का मुकाबला गुनाह से रुकने के लिए भी होता है, आमाल सालेहा करने के लिए भी होता है। ये मुबादरा इलल खैरात, नेक कामों में इंसान आगे बढ़ने की कोशिश करे और जल्दी उसकी तरफ आगे बढ़े, इसलिए कि अगर देर की तो फिर इंसान को देर करने की वजह से ऐसा ना हो कि तौफीक ही सलब कर ली जाए। अब देखते हैं आगे इमाम नवी रहमतुल्लाह अलैह क्या आयात और अहादीस पेश फरमाते हैं। قال الله تعالى, अल्लाह ताला का इरशाद है, फस्तबिकुल खैरात, नेकियों में आगे बढ़ो दूसरों से। फस्तबिकु इस्तबका, यानी एक तो होता है कि इंसान अपने तौर से नेक अमल करता है, दूसरा ये कि देखो कि फलाना दिन में इतने पारे पड़ता है तो अच्छा हम उसके बराबरी कर लें या उससे आगे बढ़ने की कोशिश करते हैं। फलाने का तरीक़ा यह है कि वह तमाम नमाज़ें बहुत ज़्यादा अहतमाम से, नमाज से पहले भी उसकी सुन्नतें अहतमाम से और नमाज के बाद की सुन्नतें, और बल्कि नफिल भी साथ में पढ़ने का अहतमाम उसके यहाँ होता है। अच्छा हम भी इस तरह करेंगे, बल्कि हम थोड़ा सा और आगे बढ़ जाते हैं, बराबरी करें फिर आगे बढ़ना है नेक कामों में। फुलाने की नमाज इतनी आराम से होती है कि उसकी एक रकात में उसको इतनी देर लगती है, उसको फुलानी 5-4 रकात की नमाज है उसको पढ़ने में इतनी देर लगती है, हम तो जल्दी से 1 मिनट में फारिग हो जाते हैं। नहीं, हमें भी उस तरह करनी चाहिए। तिलावत है, नमाज है, तस्बीहात हैं, आमाल हैं, इंसान देखे, दूसरों में जब देखे और अच्छाई देखे और अच्छा अमल देखे, हुस्न अखलाक देखे, ये सिर्फ मिसाल तो नमाज की थी, हुस्न अखलाक देखे, फलाने ने इसको गाली दी और उसने तो जैसे मुस्कुरा कर टाल दिया, जैसे कुछ हुआ ही नहीं है। फलाने ने उसके यहाँ जब हम गए थे तो इसने तो उसके साथ सलाम भी नहीं किया, फिर भी दोबारा उससे जाकर मिलने गया। ये सब चीज़ें वो हैं जो अच्छाइयाँ हैं, जो नेकियाँ हैं, इसमें आगे बढ़ना है। ये नहीं कि फलाने के घर में अच्छा ये चीज़ रखी हुई है, मुझे भी लेनी चाहिए, उसका मकान जो है उसमें ये इस तरह का मकान है, हमें भी ऐसा बनाना चाहिए, बर्तन इस तरह के थे, जेवर इस तरह के थे, मकान की दीवारें इस तरह की थी, गाड़ी इस तरह की थी, ये चीज़ें, शोहरत उसकी इतनी है, उसकी इज्जत इतनी है, ये चीज़ें हम देखते हैं और हम सोचते हैं अच्छा हाँ देखो हमारे पास भी ऐसा होना चाहिए। ये सबकत और आगे बढ़ने की चीज़ें नहीं हैं, बल्कि सबकत की चीज़ें, आगे बढ़ने की चीज़ें वो हैं जिसको अल्लाह ताला फरमाते हैं फस्तबिकुल खैरात, नेकियों वाले जो काम हैं उसमें एक दूसरे से आगे बढ़ने की कोशिश करो। ये चीज़ सहाबा रज़ी अल्लाह ताला अन्हुम में अच्छी तरह जम चुकी थी और वो इसको अच्छी तरह समझ चुके थे। उन्होंने अपने अमल से, अपने कौल से हमें ये बात समझाई है। हम सहाबा में देख लें, अशराए मुबशरा हैं, मिसाल के तौर पर अशराए मुबशरा हैं, दूसरे सहाबा हैं, फ़ुकरा भी हैं, मालदार भी हैं। हम इनमें देखें आपस में क्या चीज़ में इनमें तकाबुल होता था। कभी किसी ने ये शिकायत की कि फ़लानों के पास माल बहुत ज़्यादा है, हम भी ज़्यादा मालदार बन जाएं। यानी जब आप सल्लल्लाहु अलैहि वसल्लम के सामने कोई जज्बात पेश किए जाते थे, फ़ुकराए सहाबा आप सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर हुए, अर्ज़ किया रसूल अल्लाह, हम भी आमाल सालिहा करते हैं, दूसरे लोग जो मालदार हैं वो भी आमाल सालिहा करते हैं, तो या रसूल अल्लाह ये लोग तो हमसे आगे बढ़ गए, इसलिए कि आमाल हमारे वाले वो भी करते हैं लेकिन वो सदका देते हैं, हम सदका नहीं दे सकते, हमारे पास है ही नहीं। वो ग़ुलाम आज़ाद करते हैं, ग़ुलाम आज़ाद नहीं कर सकते इसलिए कि हमारे पास नहीं है। ये थी उनकी शिकायत। आप सास ने फरमाया, अच्छा तुम ऐसा करो, नमाज़ों के बाद तुम 33 मरतबा सुबहान अल्लाह, 33 मरतबा अल्हम्दुलिल्लाह और 34 मरतबा अल्लाह अकबर पढ़ लिया करो। ये फजीलत ऐसी है कि तुम उन मालदारों से आगे बढ़ जाओगे। आखिर वो मालदार भी तो साहब ही थे, चंद दिन हुए उनको, चंद दिन तो क्या, चंद दिन भी ज़्यादा ही होंगे, बहरहाल कुछ ही वक्त गुजरा था कि उनको पता चल गया, अच्छे नमाजों के बाद कुछ पढ़ते हैं, क्या पढ़ते हैं, पता चला अच्छा ये पढ़ते हैं, अच्छा हम भी पढ़ना शुरू कर देते हैं। फिर फुकराए साहबा आप की खिदमत में हाजिर हुए या रसूल अल्लाह, उन्होंने भी उसी तरह पढ़ने शुरू कर दिया जैसे हम पढ़ते हैं, अब हम क्या करें। आपने फरमाया, ज़ालिका फ़ज़लुल्लाह युतीही मन यशा। ये फिर भी इन्होंने मुतालबा नहीं किया कि हमारे मालदार बनने की दुआ कर दीजिए, ये मुतालबा फिर भी नहीं किया, इससे कि उनको पता था ये आगे बढ़ने की चीज़ नहीं है। बस ये था कि फजीलत में, आखिरत के दराजात में ऐसा ना हो कि लोग आगे चले जाएं और हम पीछे रह जाएं। नहीं, इनको जो सबर के जो फजीलत हासिल हो रही है वो तो उनको नहीं हासिल हो रही ना। इन फ़ुकरा के घर में जो तंगी है वो तंगी की बिना पर जो सब्र है, वो सब्र पर जो फजीलत है वो उन मालदारों को हासिल नहीं हो रही। मुख्तलिफ मवाक़े आए, अबू बकर उमर रज़ी अल्लाह ताला अन्हुमा के भी तो मुकाबले के वाक़ियात आते हैं। हदीस में हमने पढ़े आप सल्लल्लाहु अलैहि वसल्लम ने एक मरतबा ग़ज़वे तबूक का मौका है और ज़रूरत पेश आ गई थी कि फ़ौज तैयार करनी थी, तो सहाबा ने चंदे पेश किए। उमर रज़ी अल्लाह ताला अन्हु ने ख्याल किया कि अच्छा मैं कभी भी अबू बकर रज़ी अल्लाह अन्हु से आगे तो बढ़ा नहीं किसी चीज़ में, आज मौका है, चलो आज आगे बढ़ के दिखा देता हूँ। तो कुल माल जितना था देखा, हिसाब अंदाज़ा लगाया और आधा माल जितना था वो लेकर आप सासम की खिदमत में पेश कर दिया। ये है, अजीब है कि आप सल्लल्लाहु अलैहि वसल्लम की आम आदत इस तरह सवाल की नहीं थी, उस मौके पर सवाल फरमाया और सवाल भी कितना अजीब फरमाया। ये नहीं सवाल फरमाया कि कितना कितना लेकर आया हो, ये सवाल फरमाया घर में कितना छोड़ के आए हो। अजीब सवाल था, मिन जानिबिल्ला था, घर में क्या छोड़ कर आए हो। उनका आधा छोड़ के आए हो, हालांकि बहुत बड़ी मकदार लाए थे, ये नहीं कि कितना लाए हो, छोड़ा कितना है, मकदार नहीं। अच्छा यानी ये नहीं कि कितने हज़ार घर में छोड़े, आधा जितना लाए हो उसका आधा वहाँ छोड़ा। अच्छा ठीक है, अबू बकर सिद्दीक रज़ी अल्लाह अन्हु कुछ थोड़ा सा लाए। आप सरासम ने सवाल किया, क्या अबू बकर घर में क्या छोड़ा? और कुछ भी नहीं छोड़ा, लाने जो मकदार लाए थे वो थोड़ी थी लेकिन घर में कुछ भी नहीं छोड़ा। उमर रज़ी अल्लाह ताला अन्हु का इम्तिहान था एक तरह से, फरमाते हैं ये, और ये हज़रत ख़ुद अपने इम्तिहान को समझ लेते थे। फरमाया कि मैं समझ गया और मैंने अपने आप से कहा कि आइंदा मैं आपसे, अबू बकर रज़ी अल्लाह अन्हु से आइंदा कभी किसी चीज़ में मुकाबले की कोशिश भी नहीं कर सकता, ये हर चीज़ में मुझसे आगे हैं। ये था सहाबा का जज्बा। हालांकि उस्मान रज़ी अल्लाह ताला अन्हु बहुत मालदार थे, अशराए मुबशरा में हैं। अब्दुर्रहमान इब्न औफ रज़ी अल्लाह ताला अन्हु बहुत मालदार थे, अशराए मुबशरा में हैं। कभी इनके दिल में ये नहीं तकाजा हुआ कि अच्छा मैं मालदारी में उनकी तरह हो जाऊँ, मेरे भी उतनी ऊँट हो जाए, इतनी सवारियाँ हो जाएँ, इतना तिजारत का माल हो जाए, नहीं, वो कभी तकाजा कहीं तस्करा नहीं मिलेगा। बल्कि जो मालदार होते थे वो भी ये ख्याल करते थे कि पता नहीं हमें इतनी दुनिया मिल गई है, कहीं ऐसा तो नहीं कि दुनिया में ही सब अल्लाह ताला नेमतें दे रहे हैं, आखिरत के बदले में दुनिया में सब मिल रहा है हमें, ये इसी की फ़िक्र में लगे रहते थे। बहरहाल यही सिखाया जा रहा है कि सबकत करने की चीज़, आगे बढ़ने की चीज़ ये दुनिया की चीज़ें नहीं हैं। किसी को अल्लाह ताला ने कोई चीज़ दी है, माल दिया है, किसी को इल्म दिया है, किसी को इज्जत दी है, किसी को शोहरत दी है, किसी को कोई और सेहत दी है, कोई और चीज़, कोई भी नेमत दी है, कोई किसी तरह की नेमत अल्लाह ताला ने दी है अल्लाह ताला की तरफ से है, کسی پر حسد کرنے کی ضرورت نہیں، نہ تمنا کرنے کی ضرورت ہے کہ ہمیں بھی اس طرح کا مل جائے. اللہ تعالیٰ نے ہمیں جتنا دیا ہوا ہے وہ بہت زیادہ ہے، اللہ تعالیٰ نے ہمیں اپنے استحقاق سے، ہمارے استحقاق سے زیادہ دے رکھا ہے. ہمیں مانگنا یہ ہے کہ یا اللہ آخرت کی نعمتیں عطا فرما دے، اور آخرت کی نعمت کے لیے جن اعمال کی ضرورت ہے اور تجھے راضی کرنے کے لیے جن اعمال کی ضرورت ہے وہ عطا فرما دے. فاستبق الخیرات. دوسری آیت ہے، وسارعوا الى مغفرة من ربكم وجنة عرضها السماوات والارض اعدت للمتقین. مثال کے طور پر دو آیتیں پیش کی. دوسری آیت ہے، وسارعوا، آگے بڑھو مغفرت کی جانب، دل میں تقاضا ہوا تو جلدی کر لو، مغفرت کی جانب آگے بڑھو، تمہارے رب کی جانب سے جو مغفرت ہے اس کو لینے میں جلدی کرو. وہی وجہ میں نے بتا دی کہ کیوں، ہو سکتا ہے بعد میں پھر توفیقی سلب ہو جائے. اور اس جنت کی جانب جلدی آگے بڑھو، عرضہا السماوات والارض، جس کی چوڑائی آسمان و زمین کے برابر ہے. جب چوڑائی اتنی ہے تو اس کی، یعنی تو صرف سمجھانے کے لیے بتایا کہ بہت بڑی ہے جنت، بہت بڑی، آسمان و زمین تو کچھ نہیں ہے، لیکن عام طور پر کسی چیز کی چوڑائی کم لمبائی زیادہ ہوتی ہے. تو یہ بتایا کہ جب چوڑائی آسمان و زمینوں کے برابر صرف اس کی چوڑائی ہے تو اس کی لمبائی و طول کتنا زیادہ ہوگا، بہت بڑی ہے جنت. تو اعدت للمتقین، جو متقیوں کے لیے تیار کی گئی ہے. واما الاحادیث، احادیث کا سلسلہ. فالاول، عن ابي هريره رضي الله تعالى عنه ان رسول الله صلى الله عليه وسلم قال بادروا بالاعمال فتنا كقطع الليل المظلم يصبح الرجل فيها مؤمنا ويمسي كافرا ويمسي مؤمنا ويصبح كافرا يبيع دينه بعرض من الدنيا. رواه مسلم. حضرت ابو هريره رضي الله تعالى عنه سے روایت ہے، رسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، بادروا بالاعمال فتنن، پہلے اتنی بات ہم سمجھ لیتے ہیں. بادروا، بدرا، یہی عنوان تھا ہمارا، مبادرہ الى الخیرات. یہ مبادرہ اور بدرا کا لفظ کیا ہے؟ بہت سے لوگوں نے بدر تو سنا ہوگا. ایک تو جگہ ہے بدر، مکہ مکرمہ اور مدینہ منورہ کے درمیان جہاں جنگ بدر ہوئی تھی، اور چودھویں رات کا جو چاند ہوتا ہے اس کو بھی بدر کہا جاتا ہے. یہ بدر کے کیا معنی؟ بدرہ کے معنی جلدی کر لینا. چودھویں رات کا چاند جو ہے وہ سورج کے غروب ہونے سے پہلے پہلے طلوع ہو جاتا ہے. سورج کے غروب کا جو وقت ہے، مغرب کا جو وقت ہے، غروب سے پہلے پہلے چودھویں رات کا چاند طلوع ہو جاتا ہے، اس کے وقت سے پہلے آ جاتا ہے، اس لیے اس کو بدر کہا جاتا ہے. وہ وہی رات کا، چودھویں رات کا چاند ہی ہے جو بدر ہوتا ہے. تو اسی طرح کسی کام کو جلدی کرنا، وہ جلدی کر لینا، تاخیر نہ کرنا، اس کو جیسی تقاضا پیدا ہوا فوراً کر لیں، موقع ملا فوراً کر لیں، یہ بادرہ. بادرو بالاعمال، نیک اعمال کرنے میں جلدی کرو. کس سے جلدی؟ فتنن، اس سے پہلے پہلے. نیک اعمال جلدی کر لو ایسے فتنوں کے آنے سے پہلے پہلے. اس کا مطلب کیا ہوا؟ کہ جب فتنے آتے ہیں، جب فتنے آتے ہیں تو اعمال صالحہ کرنے میں انسان کو رکاوٹ پیش آ جاتی ہے. اب سے کچھ عرصہ پہلے ہم اگر ذرا سا پیچھے 100 سال چلے جائیں تو اس وقت لوگ بڑے بڑے مجاہدات کر لیا کرتے تھے جو اب عجیب سا لگتا ہے، اور ایسا لگتا ہے کہ یعنی وہ تو پتہ نہیں کیسے ممکن ہوگا. جب فتنوں کی کثرت ہوتی ہے تو اعمال صالحہ میں ہمت ٹوٹ جاتی ہے انسان کی. انسان کے پاس جب نیک ماحول ہوتا ہے، نیک لوگ ہوتے ہیں، ان کے ساتھ اٹھنا بیٹھنا ہوتا ہے اور ہمتیں، جب نیک صحبت میں انسان رہتا ہے تو ہمت انسان کی زیادہ ہوتی ہے اور بڑے سے بڑے کام انسان کر لیتا ہے ساتھ ہونے کی وجہ سے. جب نیک لوگ اٹھنے شروع ہو گئے اور صلحاء اٹھنے شروع ہو گئے، فتنوں کی زیادتی ہوئی، اب انسان سوچتا ہے اچھا میں ٹھیک ہے، میں اتنا بھی کر لیتا ہوں، آج کل تو ایسا لگتا ہے کہ یہی بہت ہے. ہمارے بہت سے لوگوں کی زبانوں پر یہ بات آ جاتی ہے، آج کل تو اتنا بھی بہت ہے. کیوں؟ اعمال تو ہمیں بھی وہی کرنے چاہیے، آخرت تو سب کے لیے وہی ہے، میزان سب کا وہی ہے، تو کیوں ہم اتنا ہی کر لے تو بہت ہے. بات یہ ہے کہ ہم جن فتنوں سے گزر رہے ہیں، इंसान ये सोचता है कि आजकल तो इतने बुरे हालात हैं, चलो कम से कम उस बुराई में तो हम मुब्तला नहीं हैं। इंसान सोचता है औलाद, अच्छा चलो ठीक है, इतना ही तो इतने ही गलत काम करती है, अच्छा चलो ठीक है, इतने ही बुरा है ना, वो इतने वो फलाने उससे ज़्यादा बुरे हैं, उनको देखकर इंसान सोचता है अच्छा चलो ठीक है। बहुत से वालिदैन बेचारे तसल्ली रखते हैं कि नहीं चलो उतने ज़्यादा बुरे तो नहीं हैं, तो चलो ठीक है ये अच्छी हालत में। हालांकि आखिरत का मामला वो बड़ा सख्त है। यही आप सरासम फरमा रहे हैं कि देखो फितने आने से पहले पहले अमाल कर लो, जब फितनों की ज्यादती होती है तो अमाल में कमी आ जाती है, रुकावटें पेश आ जाती हैं, इंसान के खुद की सोच बदल जाती है। अब सोच बदलनी शुरू हो गई कि नहीं नहीं ज़्यादा अमाल की ज़रूरत नहीं है, बहुत ज़्यादा नेक बनने की ज़रूरत नहीं है। बादिरू बिल आमाल फितनन, फितनों के आने से पहले पहले जल्दी नेक अमाल कर लो। आगे आप सरासम ने जो बात समझाई वो भी बड़ी अजीब है, हमारी सोच पूरी तरह जैसे हम जो गलत सोचते हैं उसको उस पर तंबीह है। कक़िता लैल मुज़लिम, जैसे अंधेरी रात के टुकड़े होते हैं, अंधेरी रात के टुकड़े, चौदहवीं रात नहीं, अंधेरी रात जिसमें चांद पूरा निकला हुआ ना हो और उसके टुकड़े। मगरिब का वक्त हुआ, इंसान सोचता है अच्छा ठीक है अब तो अंधेरा हो गया, ज़रा रोशनी हो जाएगी फिर मैं ये काम कर लूँगा। कोई हमसे ये कहे कि मुझे बाहर ज़रा कुछ काम करना था, अभी तो मगरिब हो गई है, ज़रा 1 घंटे के बाद ज़रा रोशनी हो जाएगी फिर करूँगा, हम कहेंगे बेवकूफ़ी वाली बात है, 1 घंटे के बाद कौन सी रोशनी होने वाली है। वो कहता अच्छा ठीक है मैं 2 घंटे के बाद कर लूँगा, और ज़्यादा बेवकूफ़ हुआ, और रोशनी कम हो जाएगी, अच्छा मैं 3 घंटे के बाद कर लूँगा। तो जिस तरह ये बात करने वाले शख्स को हर समझदार शख्स समझ सकता है कि बेवकूफ़ी वाली बात है, इसी तरह समझो कि ये फितने जो आएंगे तो इंसान सोचता है अच्छा ये ज़रा आजकल ये हालात हैं, ये फितना है, अच्छा बस ये ख़त्म हो जाए उसके बाद फिर मैं नेक अमल शुरू करूँगा। तो ये नहीं समझना चाहिए कि उसके बाद फिर और अच्छे हालात आ जाएंगे और फिर तो नेकियों का जज्बा दिल में पैदा हो जाएगा, नहीं नहीं फिर और मुश्किल हालात आ सकते हैं। जिस तरह अंधेरा बढ़ता चला जाता है, अंधेरी रात में अंधेरा बढ़ता चला जाता है, इसी तरह फितने बढ़ते चले जाते हैं। अब से 10 साल पहले भी तो ये सोचते थे कि नहीं आजकल तो बड़े अजीब अजीब तरह के फितने हैं, लेकिन उसके बाद जो इजाफा हुआ फितनों में, जो फितनों में तेज़ी से इजाफा हुआ है, तो ऐसे ऐसे फितने 10 साल पहले इंसान सोच भी नहीं सकता था। और अभी भी इंसान के ये ख्याल है नहीं नहीं बस ज़रा आजकल ये हालात ऐसे हैं, आजकल बस ज़रा हालात ऐसे हैं, बस 1-2 साल ज़रा गुजर जाए उसके बाद फिर हम बस अब फिर हम ये नेक अमल करना शुरू कर देंगे, फिर हम ज़रा मसाजिद से ताल्लुक़ अपना बढ़ाएंगे, फिर उलमा सुलहा से अपना ताल्लुक़ बढ़ाएंगे। लेकिन हम हमेशा ये देखते रहे कि फितनों में इजाफा होता रहा, कमी नहीं हुई है, तो रुकावटें बढ़ती चली जाती हैं, रुकावटों में कमी नहीं आती। यही आप सरासम ने पहले ही फरमा दिया था कि फितनों के आने से पहले पहले नेक अमाल कर लो। अभी भी अल्लाह ताला ने हमें मौका दिया है कि हम हदीसे ये पढ़ रहे हैं, सुन रहे हैं, और नेकी का जज्बा दिल में पैदा होता है, फिर हो सकता है कि ये भी बातें ख़त्म हो जाएं। कक़िता लैल मुज़लिम, जैसे अंधेरी रात के टुकड़े होते हैं कि अंधेरा बढ़ता चला जाता है, बढ़ता चला जाता है, फिर नेकी का जज्बा तो नहीं, फिर हालात ऐसे बदल जाएंगे। आप सरासम फरमा रहे हैं कि युस्बिहुर रजुलु फीहा मुमिनन युस्बिहुर रजुलु मुमिनन व युमसी काफिरा। सिर्फ ये नहीं कि एक शख्स नमाज पढ़ता था, अब नमाज पढ़ने छोड़ दिया, एक शख्स तिलावत करता था, तिलावत छोड़ दी, सदक़ात देता था, सदक़ात छोड़ दिया, ये भी बुरी चीज़ है। लेकिन आप सरासम फरमाते हैं इतना नहीं होगा, इतना बड़ा फितना होगा और इतनी लोगों की ज़हनियत पर असर होगा कि एक शख्स चंद दिन नहीं लगेंगे, चंद महीने नहीं लगेंगे, एक ही दिन में सुबह के वक्त मुमिन होगा तो शाम को काफिर हो चुका होगा। हम कभी ये सोचते हैं कि ये हमारा बच्चा सुबह, कल तक तो ये पता नहीं कुरान पढ़ने का एहतमाम करता था, बस चंद दिनों से उसको पता नहीं क्या हो गया, अब तिलावत का वह एहतमाम नहीं कर रहा या फ़लानी चीज़ का एहतमाम नहीं कर रहा। आप सरासम फरमाते हैं कि ये फिर भी छोटी चीज़ है, इसको फिर भी अभी इसका इलाज हो सकता है, एक वक्त वो आएगा कि एक शख्स सुबह मुमिन होगा तो शाम को काफिर। ऐसे फितनों का दौर है और आजकल हो रहा है, ये आजकल ये हो रहा है, इसलिए कि बच्चों को वो हमने चीज़ें दे दी हैं, अब जाहिर है उसका इलाज भी ऐसा लग रहा है कि मुश्किल है कि उनसे जिन्होंने आदत कर ली है बच्चों की वो उनके पास से ले नहीं सकते, और वो वहाँ पर जो चीज़ें सीखते हैं, वो वहाँ पर उनको जो चीज़ें सिखाई जा रही हैं, जो इश्कालात इस्लाम के नाम पर लोगों ने वेबसाइटें शुरू की हुई हैं और उन पे जो गलत चीज़ें बेदीनी की सिखाई जा रही हैं, इसलिए कि वो काम इस तरह किया जा रहा है कि मुसलमान हैं और इस्लामी सवाल जवाब हैं, लेकिन वो सवाल जवाब क्या होते हैं, वो लोगों के जहनों में एक ऐसा इश्काल और ऐसा जहर डाल देते हैं कि इस्लाम से मुतनफिर होने, हमारे नौजवान बेचारे ख़ास तौर पे बहुत ज़्यादा इस्लाम से दूर होना शुरू हो जाते हैं, इसलिए कि उनके पास सही इल्म है नहीं, घर में भी सही इल्म है नहीं, और हमने उनको ऐसे लोगों के साथ जोड़ा नहीं जिससे वो अपनी कोई दिल की बात हो, कोई इश्काल हो तो वो सवाल कर सकें। उलमा सुलाहा से हमेशा दूर रहे वो, इसलिए कि वो तो उनको तो यानी ज़ाहिर है तालीमात हासिल करनी थी, डिग्रियां हासिल करनी थी, उलमा सुलाहा के पास तो ये चीज़ें नहीं मिलती हैं, तो इस वजह से वो डिग्रियां हासिल करने के लिए डिग्री वालों के पास गए, और वहाँ जब इनको जहन में कोई सवाल पैदा हुआ तो उन्हीं से पूछ लिया, अगर पूछ लिया, या उनसे पूछने का फ़ायदा नहीं था तो नहीं पूछा, इश्काल जहन में बैठ गया, एक वक्त आया कि इस्लाम को छोड़ दिया। युसबिहुर्रजुलु फीहा मुमिनन व युमसी काफिरा, एक शख्स सुबह मोमिन होगा तो शाम को काफिर होगा, व युमसी मुमिनन व युसबिहु काफिरन, कोई शख्स शाम को मोमिन होगा और सुबह होते होते वो हालत कुफर में होगा, क्यों और उसमें बड़ी वजह क्या पाई जाएगी, यबीउ दीनहू बिअरदिन मिन अद्दुनिया, अपने दीन को वो दुनिया के किसी सामान के बदले में फरोख्त कर देगा, दुनिया के कोई ख़ास छोटे से नफ़ा के बदले में वो अपने दीन को छोड़ देगा। यही बात कि कभी दिल में कोई तकाजा पैदा हुआ नेक अमल कर, इंसान ने उसको नहीं किया, क्यों, एक अच्छा दुनिया का एक नफ़ा मिल रहा था तो उसके खातिर दीन के एक नफ़ा को छोड़ दिया, ये तो छोटा सा अमल था, ये चीज़ बढ़ते 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 यहाँ तक पहुँच जाती है कि अच्छा कभी एक वक्त आया कि अच्छा फ़लानी जॉब है लेकिन उसमें ये पाबंदियाँ हैं, ये खिलाफ शरा काम, ये खिलाफ शरा करना पड़ेगा, तो इंसान उसके लिए भी राज़ी हो जाता है, और एक वक्त फिर वो भी आता है कि इंसान अच्छा अपने ईमान और इस्लाम ही को छोड़ बैठता है। जब दीन की किसी नेमत की नाकदरी इंसान करता है तो कभी कभी उसकी सज़ा बढ़ते बढ़ते इंसान के कुफ्र और ईमान, इसके ईमान भी ख़तरे में पड़ जाता है। ये फरमाया कि ये दुनिया यबीउ दीनहू बिअरदिन मिन अद्दुनिया, जब इंसान की आदत है कि दीन के मुकाबले में दुनिया को वो तरजीह देता है, दुनिया को वो दुनिया की राहत और दुनिया की सहूलत को वो हमेशा मुकद्दम रखता है, और हाँ शरी लिहाज से अच्छा तो ये है कि ये करना चाहिए लेकिन कोई बात नहीं, अभी ये मेरा दिल चाह रहा है अभी इसका, अभी कोई बात नहीं, अभी ये इस वक्त मैं शौक़ पूरा कर लूँ, जब ये आदत हो गई तो आहिस्ता आहिस्ता यही शख्स नतीजतन ये भी होता है कि कुफ्र इख्तियार कर लेता है और ईमान का भी सौदा कर लेता है, यह भी अब्दी ना हो, और यही दज्जाली फितना है जिसका आप सल्लल्लाहु ने गोया इशारा फरमाया है कि दज्जाल चाहे नहीं आया लेकिन दज्जाली फितना यही है कि दुनिया पहले दीन दूसरे नंबर पर, हमें असल अपने आप को इस पर आमादा करना है, तैयार करना है कि दीन पहले, अल्लाह की रज़ा पहले, चाहे कोई मौका है पहले अल्लाह की रज़ा को देखें और कोशिश ये करें कि पहले उस चीज़ को, उस चीज़ पर अपने दिल को आमादा करके वही काम करें, इसलिए कि वही आदत रही तो इंशाल्लाह दीन महफूज रहा, और अगर आदत ये रही कि नहीं दुनिया की सहूलत पहले और दीन बाद में, तो फिर ये आदत जो है वो इंसान को कुफर तक ले जा सकती है। अल्लाह ताला हम सब के ईमान की, आमाल सालिहा की अल्लाह ताला हिफाजत फरमाए, और हर तरह के फितनों से हमें, हमारे बड़ों को, छोटों को अल्लाह ताला महफूज फरमाए। सुभानकल्लाहुम्मा व बिहमदिक नशहदु अल्ला इलाहा इल्ला अंत नस्तगफिरुका व नतूबु इलैक।